أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم. آج اللہ تعالیٰ کے فضل کے ساتھ جماعت احمدیہ جرمنی کو اپنا 18th جلسہ سالانہ منعقد کرنے کی توفیق عطا ہوئی ہے اور اس جلسے کے ساتھ ہی دنیا بھر میں مختلف جماعتوں میں بھی کئی قسم کے دینی اجتماعات منعقد ہو رہے ہیں اور ان سب نے اس خواہش کا اظہار کیا ہے کہ انہیں بھی جلسہ جرمنی کے ساتھ اپنی دعاؤں میں اور ذکر میں شامل کر لیا جائے. یہ تو اب ممکن نہیں رہا کہ چھوٹے چھوٹے اجتماعات کا بھی جو شہری یا تحصیل لیول کے ہوں ان کا بھی ہر دفعہ جمعے میں کثرت کے ساتھ ذکر آئے, کیونکہ جمعے کے لیے پھر اور کوئی موضوع رہے گا نہیں سوائے اس کے کہ یہ اعلان ہوا کریں کہ اب فلاں جگہ یہ اجتماع ہو رہے ہیں, اب فلاں جگہ اجتماع ہو رہے ہیں. اور کثرت کے ساتھ جماعت پھیل چکی ہے, ذیلی مجالس مستعد ہو چکی ہیں, صرف ملکی سطح پر ہی نہیں بلکہ ضلعی سطح پر اور شہری سطح پر اور قصباتی سطح پر بھی اجتماعات منعقد ہو رہے ہیں. تو ان سب کا ذکر تفصیلاً تو ممکن نہیں ہے, لیکن کیونکہ یہ سلسلہ بھی شروع ہے اور بہت سی بڑی بڑی مجالس خصوصیت سے توقع رکھتی ہیں, چند نام میں آپ کے سامنے پڑھ کر سناتا ہوں تاکہ ان کو بھی اپنی دعاؤں میں شامل کر لیں. ایک مجلس خدام الحمدیہ گانا کی سالانہ ریلی اس وقت منعقد ہو رہی ہے اور وہ سب بھی ٹیلی ویژن کے ذریعے اس پروگرام میں آپ کے اس پروگرام میں شریک ہیں اور آپ کو اپنے پروگرام میں شریک کرنا چاہتے ہیں. میری سے انصار اللہ ضلع حیدرآباد کا سالانہ اجتماع منعقد ہو رہا ہے, خدام الحمدیہ ضلع میرپور کا سالانہ اجتماع منعقد ہو رہا ہے, کراچی کا سالانہ اجتماع شروع منعقد 11 کل سے شروع ہوگا اور اطفال الحمدیہ علاقہ سرگودا کا سالانہ اجتماع بھی آج ہی شروع ہو رہا ہے. اسی طرح امیر صاحب یونائٹڈ اسٹیٹس آف امریکہ نے درخواست کی ہے کہ مسجد واشنگٹن کی تعمیر کا کام ان قریب شروع ہونے لگا ہے اور تمام احباب جماعت خصوصیت سے واشنگٹن کی مسجد کی تعمیر کے کام کو اور مسجد کو اپنی دعاؤں میں ان معنوں میں یاد رکھیں کہ خالصتاً توحید کی خاطر قائم ہونے والی یہ مسجد توحید کا حقیقی گڑھ بنی رہے اور توحید کا پیغام سارے امریکہ میں پھیلانے کے لیے ایک اہم اور دائمی کردار ادا کرے. تو اس دعا میں امریکہ کی اس بہت اہم تعمیر ہونے والی مسجد کو بھی دعا میں یاد رکھیے. توحید کے سلسلے میں خطبات کا एक सिलसिला जारी है जो अभी तक ख़त्म नहीं हो सका। आज मैं अगर वक्त मिला तो कोशिश करूंगा कि ख़त्म हो, वरना फिर आइंदा खुतबात खुतबे तक इस मज़मून को मज़ीद बढ़ाना पड़ेगा। दरअसल तौहीद का मज़मून खसूसियत के साथ इस साल से ताल्लुक़ रखता है जिसे हमने आलमी खिदमत नौ बनी नौ इंसान का साल करार दे रखा है। मैं आप पर यह वाज़ कर देना चाहता हूँ कि तौहीद के बग़ैर दुनिया में क़याम अदल मुमकिन नहीं है, और जब तक क़याम अदल ना हो उस वक्त तक कोई एहसान का निज़ाम जारी नहीं रह सकता। तो खल की बातें, ये दूसरे की भलाई के किस्से, ये गरीबों को इमदाद देना, अगर अदल का निज़ाम ना हो तो ये सब मुंह की बातें हैं, इनमें कोई भी हकीकत और गहराई नहीं पाई जाती। बस तौहीद ही वो बुनियाद है जिस पर अदल कायम हो सकता है, उसके बग़ैर किसी और बुनियाद पर अदल कायम नहीं हो सकता। और अदल कायम हो तो एहसान की बात होती है, बग़ैर अदल के एहसान की बात नहीं हुआ करती। इस पहलू से मैंने अपने खुतबात को सबसे पहले तो जमात के खातिर, जमात के फ़ायदे तक ही महदूद रखा है, यानी अपने दिलों में तौहीद कायम करो, अपने नफूस में तौहीद कायम करो, अपनी नीयतों में तौहीद कायम करो, अपने आमाल में तौहीद कायम करो, अपने गिर्दो पेश के ताल्लुकात में, अजीज़ों रिश्तेदारों से ताल्लुकात में, बहन भाइयों के साथ ताल्लुकात के अलावा दोस्तों से ताल्लुकात में। तर्ज़ की ये मज़मून रफ्ता रफ्ता जूँ जूँ खुल रहा है, इसका दायरा भी फैलता चला जा रहा है, लेकिन बुनियादी जो मकसद पेश नज़र है वो ये है कि सारी जमात तौहीद पर इस तरह कायम हो जैसे तौहीद पर कायम होने का हक़ है, अपने ख्यालात और एतकादात में भी तौहीद पैदा करे, अपने आमाल में भी तौहीद पैदा करे, हर किस्म के तज़ादात से पाक हो जाए। तब जमात को ये तौफीक मिलेगी कि क़याम तौहीद के सिलसिले में अगला कदम उठा सके। अगला कदम ये होगा कि हम तमाम बनी नौ इंसान को तौहीद की तरफ बुलाएं, जबकि खुद मुवाहिद बन चुके हों और तौहीद के फवायद से तमाम बनी नौ इंसान को आगाह करें और तौहीद पर कायम होने की तलकीन करें और साफ बताएं कि तौहीद पर कायम हुए बगैर दुनिया में हरगिज़ अमन अदल कायम नहीं हो सकता, और अगर अदल कायम ना हो तो अमन कायम नहीं हो सकता। इसके बाद तीसरा दर्जा खिदमत खल्क का है। जब आप तौहीद पर कायम हो जाते हैं तो तमाम बनी नौ इंसान का दर्द आपका दर्द बन जाता है, क्योंकि खुदा की मखलूक का दर्द खालिक से अलग नहीं हो सकता। जिस खालिक से मोहब्बत हो उसकी मखलूक से भी मोहब्बत लाजिम है। बस खिदमत खल्क का मज़मून भी दरअसल तौहीद के चश्मे ही से फूटता है, और तभी सच्चा होगा अगर तौहीद पर आपका क़याम सच्चा है, अगर तौहीद से आपकी वफा सच्ची है। इसी ज़िमन में अगला कदम तबलीग का है। जब आप दावत अल्लाह देते हैं तो वो भी दर हकीकत तौहीद ही की खातिर देते हैं, और अगर खुदा एक है तो ज़मीन पर उसके बंदों का एक होना भी एक लाजमी नतीजा है खुदा की इबादत का। और ज़मीन पर तौहीद कायम करने के लिए तबलीग ज़रूरी है। बस ये वो सिलसिला है मज़मून का जिसे मैं कुछ अरसे से चला रहा हूँ, और इसका बकिया हिस्सा मुमकिन है इज्तमाई आखिरी खिताब में आप सलाम के कुछ इख्तबासात मैंने तौहीद के मज़मून आपको गहराई में समझाने के लिए चुने हैं, वो मैं आपके सामने पढ़ कर सुनाता हूँ, और जहाँ तशरीह ज़रूरी होगी वहाँ साथ तशरीह करता चलूँगा। हज़रत अक़दस मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं, आखिर सच्चाई की फतह है, क्योंकि ये अमर इंसान से नहीं है और ना किसी आदम ज़ात के हाथों से, बल्कि उस खुदा की तरफ से है जो मौसमों को बदलाता है और वक्तों को फेरता है और दिन से रात और रात से दिन निकालता है। वो तारीकी भी पैदा करता है मगर चाहता रोशनी को है, वो शिर्क को भी फैलने देता है, मगर प्यार उसका तौहीद से ही है और नहीं चाहता कि उसका जलाल दूसरे को दिया जाए। जब से के इंसान पैदा हुआ है उस वक्त तक के नाबूद हो जाए, खुदा का कानून कुदरत यही है कि वो तौहीद की हमेशा हमायत करता है। जितने नबी उसने भेजे सब इसीलिए आए थे कि ता इंसानों और दूसरी मखलूक की परस्तिश दूर करके खुदा की परस्तिश दुनिया में कायम करें, और उनकी खिदमत यही थी कि ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह का मज़मून ज़मीन पर चमके जैसा कि वो आसमान पर चमकता है। तो उन सब में से बड़ा वो है जिसने इस मज़मून को बहुत चमकाया, यानी हमारे आका और मौला हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम। इस इख्तबास में एक अमर ख़ास तौर पर आपके ज़हन नशीन होने के लायक है कि तमाम अंबिया ने तौहीद की हमायत की है, और उस हमायत के नतीजे में खुदा ताला की कामिल हमायत उनको नसीब हुई। बस अगर आप खुदा की हमायत चाहते हैं तो लाजिम है कि तौहीद की हमायत पर मुस्तैद हो जाएं। यही एक तरीक है जिससे खुदा ताला की ताईद और नुसरत और हमायत आपके हक में कती हो जाएगी। हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की तौहीद का रंग पेश करते हुए हज़रत मसीह मौऊद अलैहि सलाम फरमाते हैं, आ हज़रत आला दर्जा के यक रंग और साफ बातिन और खुदा के लिए जानबाज और ख़त खलकत के बीम उम्मीद से बिल्कुल मुंह फेरने वाले और महज खुदा पर तवक्कुल करने वाले थे। ये वो तौहीद का रंग है जो अपनाए बगैर इंसान हकीकत में खुदा ताला की वहदानियत का कायल हो नहीं सकता। वो तौहीद जो फर्जी तौर पर आसमानों में बस रही हो या आपकी ख्यालों की दुनिया में रहे लेकिन आपकी नीयतों की गहराई में ना उतर सके, आपके आमाल में दाखिल ना हो और आपकी रगो पै में सरायत ना कर जाए, वो तौहीद महज एक खोखली तौहीद है। उसका हकीकत में खुदा की वहदानियत से कोई ताल्लुक नहीं। तौहीद के नतीजे में इंसान के दिल पर जो नक्श जमते हैं, उसकी फितरत जो रंग इख्तियार करती है और जो जलवे दिखाती है, ये मज़मून हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की सीरत को समझने ही से इंसान पर रोशन हो सकता है। हज़रत मसीह मौऊद अलैहि सलाम फरमाते हैं, आ हज़रत आला दर्जा के यक रंग और साफ बातें। यक रंग का जो लफ्ज़ है ये बहुत ही अहमियत रखता है। ये हो नहीं सकता कि इंसान एक खुदा का कायल हो और सच्चे दिल से कायल हो और उसके अंदर दो रंगी पाई जाए। दो रंगी तौहीद की नफी है, दो रंगी शिर्क का मज़हर है। अगर एक खुदा का इंसान कायल हो और एक ही खुदा की इबादत करने वाला हो और कामिल खुलूस के साथ एक खुदा के की चौखट पर सर झुकाने वाला हो तो उसकी फितरत से दोरंगी गायब हो जाती है। पाक साफ यक रंग इंसान एक नए वजूद के तौर पर उभरता है, और ये वो हज़रत सल्लल्लाहु अलैहि वसल्लम की गैर मामूली शान के साथ चमकने वाली सिफत थी जिसको हज़रत मसीह मौऊद अलैहि सलाम ने तौहीद के बयान में सबसे पहले रखा। आ हज़रत आला दर्जा के यक रंग और साफ बातिन थे। याद रखें, साफ बातनी यक रंगी से अता हो सकती है। जो यक रंग ना हो उसका बातिन साफ नहीं हो सकता, क्योंकि यक रंगी उस वक्त नसीब होती है जब इंसान जो कुछ जाहिर है उसके मुताबिक दिल में रखे, जो कुछ दिल में है उसी के मुताबिक जाहिर करे और उसके वजूद में से तफरीका मिट जाए, यानी अपनी ज़ात का तफरीका मिट जाए। जो नज़र आने वाला वजूद है वही बातिन में छुपा हुआ वजूद बन जाए। जब ये बात को नसीब हो जाए तो उसके नतीजे में दिल पाक और साफ हो जाता है, कोई किसी किस्म का खदशा किसी से नहीं रहता। کوئی ایسی چیز نہیں رہتی جس سے انسان ظاہر کرتے ہوئے شرما جائے. اور یہ جو شرم کا ختم ہونا ہے یہ اپنی ذات میں ایک حسین صفت بن جاتا ہے. شرم ہر لحاظ سے بہت ہی اعلیٰ درجے کا خلق ہے, لیکن اگر انسان بدی کو چھپانے کے لیے شرم کرے تو خلق تو پھر بھی رہے گی لیکن پاک باطنی عطا نہیں ہو سکتی. بس اس مضمون کو مزید کھولنے کی ضرورت ہے. حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی شرم دورنگی کی وجہ سے نہیں تھی بلکہ یکرنگی کے اعلیٰ درجے پر فائز ہونے کے نتیجے میں تھی. آپ کی یکرنگی نے آپ کو خدا سے ہمکنار کر دیا اور اپنی صفات حسنہ کو دوسروں کے سے چھپانے کے لیے آپ نے جو اپنی صفات حسنہ پر پردے ڈالے ہیں یہ حیا کے پردے تھے اور دورنگی کے مظہر نہیں تھے. پس اس مضمون کو خوب اچھی طرح سمجھ جائیں کہ وہ خدا کے پاک بندے جو اپنی خوبیوں کو ظاہر کرنے سے شرماتے ہوں بدیوں کو چھپانے کے لیے نہیں بلکہ خوبیوں سے حیا خوبیوں کو ظاہر کرنے سے حیا رکھتے ہوں ان کی اس صفت کو دورنگی نہیں کہا جاتا. یہ صفت ان کی انتہائی پاک باطنی کی دلیل ہے. بس جہاں بد انسان اپنی برائیوں پر پردے ڈالتا ہے اور نیکیوں پر یا خیالی نیکیوں کے پر سے جو ان کا وجود ہی کوئی نہیں ہوتا پردے اٹھاتا ہے اور انہیں نیکیاں بنا بنا کر دکھاتا ہے, وہاں موحد انسان اپنی خوبیوں پر پردے ڈالتا ہے اور خوبیوں پر پردہ ڈالنا حیا کی وجہ سے یہ دورنگی نہیں ہے بلکہ یکرنگی میں داخل ہے. پھر فرمایا خدا کے لیے جان باز اور خلقت کے بیم و امید سے بالکل منہ پھیرنے والے. خدا کے لیے جان باز, اپنا سب کچھ خدا کی خاطر پیش کر دینے والے, ہمہ وقت اپنی جان کو ہتھیلی میں لیے پھرنے والے کہ جب خدا کی طرف سے قربانی کا وقت پیش کا مطالبہ آئے وہیں اپنی جان خدا کے حضور پیش کر دوں. یہ ہے مضمون ہے جان بازی کا. اور خلقت کے بیم و امید سے بالکل منہ پھیرنے والے, خدا تعالیٰ کے وجود پر کامل انحصار کے نتیجے میں بنی نوع انسان سے نہ امید رہتی ہے نہ خوف رہتا ہے. یہ وہ مضمون ہے جو حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی ذات میں کامل ہوا ہے. امیدیں بعض قسم کی ضرور ہوتی ہیں, اس لیے یہ تشریح کرنی ضروری ہے کہ یہ نہ سمجھیں کہ کسی سے کوئی امید نہیں تھی. بعض معنوں میں آ حضرت صلی اللہ علیہ وآلہ وسلم اپنے صحابہ سے امیدیں رکھتے تھے, ان سے بلند کرداری کی امیدیں رکھتے تھے, ان سے یکرنگی کی امیدیں رکھتے تھے, ان سے توکل علی اللہ کی امیدیں رکھتے تھے. بس نیکی کی امید رکھنا ان امیدوں میں داخل نہیں جن کی نفی حضرت مسیح موعود علیہ السلام فرما رہے ہیں. امید سے مراد یہ ہے سہارا ڈھونڈنا اور کسی کے سہارے پر بنا کرنا. اس بات پر امید نہیں تھی کہ اگر صحابہ ساتھ دیں گے تو میں کامیاب ہوں گا. صحابہ کے ساتھ دینے پر دل میں ایک امید سے بڑھ کر یقین تک کی حد تک انحصار پایا جاتا تھا. یعنی انحصار اس بات پر نہیں تھا کہ صحابہ مدد کریں گے تو کامیاب ہوں گا, لیکن صحابہ کی نیکی پر انحصار تھا. جانتے تھے کہ صحابہ ہم وقت جان فدا کرنے کے لیے تیار ہیں. بس یہ امیدیں ان سے وابستہ ضرور تھیں مگر کامیابی پر ان امیدوں کا کوئی اثر نہیں تھا. کامیابی خالصتاً اللہ تعالیٰ پر منحصر تھی, اللہ تعالیٰ کی حمایت پر منحصر تھی. اور اگر ساری دنیا آپ سے منہ پھیر لیتی تب بھی ایک ذرہ بھر بھی آپ کے دل میں مایوسی راہ نہ پا سکتی تھی. یہ وہم دل میں گزر ہی نہیں سکتا تھا कि इन लोगों से तो मदद की उम्मीद थी, अब यही मुंह फेरे जाते हैं, मेरा क्या होगा। हज़रत सल्लल्लाहु अलैहि वसल्लम की तौहीद इन मानों में बारहा आजमाई गई है। सुलह हुदैबिया के वक्त भी ऐसा ही मौका पेश आया, जंगे उहद के वक्त भी ये तौहीद आजमाई गई, जंगे हुनैन के वक्त भी ये तौहीद आजमाई गई। जिन सहाबा से बड़ी बड़ी तवक्कुआत थी, उनमें से बाज़ उन तवक्कुआत पर पूरा नहीं उतरे, लेकिन आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के तवक्कुल पर कोई फ़र्क नहीं पड़ा। बस ये माने हैं जब हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं कि खलकत से उम्मीद उठ गई थी, यानी ये ऐसी उम्मीद खलकत से नहीं लगा रखी थी जिस उम्मीद पर बिना हो जाए, जिस उम्मीद से हकीकी कामयाबी वाबस्ता कर दी जाए। उनके आला अखलाक से तवक्कुआत वाबस्ता थी, मगर इन मानों में उम्मीद नहीं थी कि खलकत पर तवक्कुल हो। और बीम का माना है खौफ, खलकत का खौफ भी कुल्लियतन दिल से उठ गया था। मक्की दौर में ये पहला हिस्सा खलकत का खौफ दिल से कुल्लियतन उठ जाना पूरी शान से जाहिर हुआ है, और मदनी दौर में उम्मीद वाला हिस्सा पूरी शान से जाहिर हुआ है। अगर आप तफसील से हज़रत अक़दस मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत का मुतालिया करें तो अगरचे ये मज़मून मक्की दौर में भी दोनों सूरतों में आवाज़ बंद हो गई है, आवाज़ आ गई आवाज़, ठीक है। अगरचे ये दोनों सिफात मक्की दौर में भी जलवागर दिखाई देंगी, मगर बीम वाला हिस्सा यानी बनी नौ इंसान से खौफ का कुल्लियतन फुकदान ये पूरी शान के साथ मक्के में चमका है। और उम्मीदों का महज खुदा से वाबस्ता होना और अपने प्यारों से भी उम्मीद लगाकर उस पर निहिसार ना करना, ये कुल्लिया बड़ी शान के साथ मदनी दौर में चमका है, और इसी का नाम तवक्कुल है। चुनाचे हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं और महज खुदा पर तवक्कुल करने वाले थे, यानी इन सब बातों का खुलासा ये है कि तवक्कुल महज अल्लाह ही पर था, कि जिन्होंने खुदा की ख्वाहिश और मर्जी में महव और फना होकर इस बात की कुछ भी परवाह न की कि तौहीद की मुनादी करने से क्या क्या बला मेरे सर पर आवेगी और मुशरिकों के हाथों से क्या कुछ दुख और दर्द उठाना होगा, बल्कि तमाम शिद्दतों और सख्तियों और मुश्किलों को अपने नफ्स पर गवारा करके अपने मौला का हुक्म बजा लाए, जो जो शर्त मुजाहदा और वाज और नसीहत की होती है वो सब पूरी की और किसी डराने वाले को कुछ हकीकत न समझा। हम सच सच कहते हैं कि तमाम नबियों के वाक़यात में ऐसे मवाज़ात ख़तरात और फिर कोई ऐसा खुदा पर तवक्कुल करके खुला खुले शिर्क और मखलूक परस्ती से मना करने वाला और इस कदर दुश्मन और फिर कोई ऐसा साबित कदम और इस्तिक़लाल करने वाला एक भी साबित नहीं, और इस कदर दुश्मन जो लफ्ज़ है ये शायद आप में से बाज़ों को समझ ना आए, यहाँ तवक्कुफ़ करेंगे तो मज़मून की समझ आ गई आएगी। फरमाया और इस कदर दुश्मन यानी आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के इस कदर दुश्मन थे, चारों तरफ से दुश्मनों ने घेरा डाल रखा था, फिर कोई ऐसा साबित कदम और इस्तिक़लाल करने वाला एक भी साबित नहीं। यानी अम्बिया पर नज़र डाल कर देखें, इस दर्जा दुश्मनी किसी नबी की नहीं की गई और इस कदर कसरत के साथ दुश्मनों ने किसी नबी को नहीं घेरा जैसा कि हज़रत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम दुश्मनों के नरगे में थे, और फिर ऐसी साबित कदमी और ऐसा इस्तिक़लाल दिखाने वाला नबी आपको इस शान का और दिखाई नहीं देगा। फिर हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं उस इस मुक़द्दस नबी के वाज और तालीम ने हज़ारों मुर्दों में तौहीद की रूह फूंक दी और दुनिया से कूच ना किया جب تک ہزاروں انسانوں کو موحد نہ بنا لیا. یہ پہلو خاص طور پر جماعت کو پیش نظر رکھنا چاہیے کہ انسان کی توحید کا ایک ظاہری نشان یہ ہے کہ اس کی توحید اس کے سینے میں بند نہ رہے وہ اپنے بلکہ اپنے ماحول کو موحد بنانے لگے. حقیقی موحد وہ ہے جس کا توحید کا نور ارد گرد پھیلتا ہے اور جس کے قرب و جوار میں دوسرے موحد پیدا ہونے شروع ہو جاتے ہیں. بس اگر آپ یہ کہیں کہ ہم موحد ہو چکے ہیں, خدا کے سوا ہم کسی اور کے سامنے سر نہیں جھکاتے, خدا کا کسی کو شریک نہیں ٹھہراتے, مگر آپ کی توحید آپ کے سینوں میں بند رہے, آپ کی بیوی بھی موحد نہ بن سکے, آپ کے بچے بھی موحد نہ بن سکیں, آپ کے گرد و پیش ماحول میں اس توحید کا کوئی جلوہ دوسروں کو توحید سے متاثر نہ کر سکے, تو پھر آپ کی توحید وہ توحید نہیں ہے جو حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی توحید تھی, جس کی تعریف حضرت مسیح موعود علیہ السلام یہ فرماتے ہیں, دنیا سے کوچ نہ کیا جب تک ہزاروں انسانوں کو موحد نہ بنا لیا, وہ خدا ماننے کے لیے پیش کیا جس کو قانون قدرت پیش کر رہا ہے. زہد اور تقویٰ اور عبادت اور محبت الہی کی نصیحت کی اور ہزارہ آسمانی نشان دکھلائے جو اب تک ظہور میں آ رہے ہیں. توحید کے نتیجے میں انسان خدا نما بنتا ہے اور اللہ تعالیٰ ایسے موحد بندوں کے لیے نشان دکھلاتا ہے. یہ دوسری علامت ہے جو نمایاں طور پر موحد کی ذات میں ثابت ہوتی ہے, موحد کی ذات میں چمکتی ہے اور دنیا کو دکھائی دینے لگتی ہے. اگرچہ موحد ریاکاری سے کام نہیں لیتا, لیکن جس خدا کو دکھاتا ہے جب اس کا جلوہ اس موحد کی ذات میں دکھائی دینے لگتا ہے تو اسی کا نام اعجاز ہے اور اسی کا نام نشان ہے. یعنی موحد کی ذات میں خدا جلوہ گر ہو جاتا ہے, موحد خدا نما وجود بن جاتا ہے اور اسی کا نام معجزہ ہے. اس کے سوا معجزے کی کوئی حقیقت نہیں ہے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم کی توحید کے معجزے کے طور پر آپ کی زندگی کے نشان ہی پیش نہیں فرمائے, بلکہ یہ فرما رہے ہیں کہ آپ کے وصال کے بعد آج تک آپ کی توحید اسی طرح جلوہ گر ہے اور آج بھی اس توحید کے اعجاز ہم دیکھ رہے ہیں. خود حضرت مسیح موعود علیہ الصلوۃ والسلام کا وجود بھی حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی توحید ہی کی جلوہ گری ہے اور اسی کے نتیجے میں آپ کا روحانی وجود پیدا ہوا ہے. پھر فرماتے ہیں, وہ خدا ماننے کے لیے پیش کیا جس کو قانون قدرت پیش کر رہا ہے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے اسلام کی توحید کو رائج الوقت دیگر مذاہب کی توحید کے مقابل پر سب سے نمایاں اور سب سے اعلیٰ شان کی توحید کے طور پر پیش فرمایا ہے. ہو سکتا ہے دوسرے مذاہب اور ان کے مذاہب کے پیروکار یہ خیال کریں کہ محض ایک تالی ہے, ایک بڑا دعویٰ ہے, ہر مذہب یہی کہا کرتا ہے, ہر مذہب کے ماننے والے یہی کہا کرتے ہیں کہ جو توحید ہم نے پیش کی ہے ویسی کہیں اور پیش نہیں کی گئی. لیکن حضرت مسیح موعود علیہ السلام نے اس توحید کی عرفا شان کو ظاہر کرنے کے لیے دو ایسی قطعی دلیلیں پیش کی ہیں جن کو کوئی دوسرا مذہب کا پیروکار اپنے مذہب میں اس طرح دکھا نہیں سکتا. ایک جگہ فرمایا کہ اسلام اس خدا واحد کو پیش کرتا ہے جو وقت کے ساتھ تبدیل نہیں ہوتا, اس کی صفات ہمیشہ سے اسی طرح آج بھی جلوہ گر ہیں جیسے قدیم میں کبھی جلوہ گر ہوئی تھی اور تمام صفات زندہ ہیں اور ہمیشہ ہمیشہ کے لیے زندہ رہیں گے. بس وہ لوگ جو خدا کو ماضی کا حصہ بنا بیٹھیں, جو یہ یقین کر لیں کہ خدا اب نہیں بولتا جیسے پہلے بولا کرتا تھا, خدا اب بندوں سے ہم کلام نہیں ہوتا اور بندوں پر اس طرح ظاہر نہیں ہوتا جیسے پہلوں پر ظاہر ہوا کرتا تھا, عملاً وہ خدا کو زمانے میں تقسیم کر دیتے ہیں. ایک گزشتہ زمانوں کا خدا ہے جو اور طرح کی صفات دکھاتا تھا,
एक मौजूदा जमाने का खुदा है जो और तरह की सिफात दिखाता है। बस जो खुदा वक्त में तकसीम हो जाए वो वाहिद खुदा नहीं रह सकता, वो दो हिस्सों में जमाने के लिहाज से बटा हुआ खुदा बन जाता है। अब देखें, हजरत ईसा अलैहिस्सलाम को बेटा बनाने का तसव्वुर अहदनामा जदीद में तो नहीं, लेकिन अहदनामा जदीद के बाद जल्द जहूर में आया, और बिना इस सफीदे की इस बात पर है कि खुदा का ये बेटा अजल से है, लेकिन अजल से इसकी शान जलवा कर नहीं हुई थी। तो इस लिहाज से भी ईसाइत ने वो बज़ाहिर तौहीद का दावा किया, लेकिन अमलन तौहीद ज़मानी तौहीद से इनकार कर दिया। इनके नज़दीक खुदा का बेटा एक ऐसे वक्त में ज़ाहिर हुआ है कि जब उससे पहले दुनिया के तमाम मज़ाहिर उसके वजूद से बेखबर थे, और गोया सिफात इलाही अगर मौजूद भी थी तो दुनिया उनसे कुल्लियतन बेखबर थी, और पहले ज़मानों के तमाम इंसान खुदाए वाहिद की इस सिफत से ना आशना रहे और बेफैज रहे। बस हज़रत मसीह मौऊद अलैहिस्सलाम जिस मवाहिद खुदा का तसव्वुर इस्लाम की तरफ मंसूब फरमा रहे हैं, वो ऐसा खुदा है जो ज़माने में किसी पहलू से भी तकसीम नहीं हो सकता। और दूसरा पहलू इस इक्तिबास में ये बयान फरमाया कि देखो, हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने वो खुदा मानने के लिए पेश किया जिसको कानून कुदरत पेश कर रहा है, और कानून कुदरत का इतलाक भी इस्लाम के हर पहलू पर यकसा होता है। कोई एक गोशा भी इस्लाम का ऐसा नहीं जिसको मानने से कानून कुदरत से किसी पहलू से टकराव होता हो। इस पहलू से भी जब आप तसलीस के अकीदे को देखते हैं, जो तसलीस का अकीदा कानून कुदरत से खुलम खुला मुतसादम दिखाई देता है, टकराता हुआ दिखाई देता है। बस ज़ुबानी तौहीद का दावा और बात है, हकीकत में तौहीद को जारी करके दिखा देना और ज़मानी लिहाज से भी खुदा की तौहीद को साबित करना, और मकानी लिहाज से भी यानी मकान की वसूतों में भी खुदा है वाहिद को वाहिद खुदा के तौर पर दिखाना, हज़रत मसीह मौऊद अलैहिस्सलाम ये फर्ज करते हैं कि ये काम हमारे आका व मौला हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने जिस शान से करके दिखाया है, इससे पहले कभी किसी नबी को ऐसी तौफीक नहीं मिली। फिर फरमाते हैं, मैं हमेशा ताज्जुब की निगाह से देखता हूँ कि अरबी नबी जिसका नाम मोहम्मद है, हज़ार हज़ार दुरूद और सलाम उस पर सल्लल्लाहु अलैहि वसल्लम, ये किस आली मर्तबा का नबी है, उसके आली मकाम का इंतहा मालूम नहीं हो सकता, और उसकी तासीर कुर्सी का अंदाज़ा करना इंसान का काम नहीं। अफसोस कि जैसा हक शनाख्त का है उसके मर्तबा को शनाख्त नहीं किया गया। वो तौहीद जो दुनिया से गुम हो चुकी थी, वही एक पहलवान है जो दोबारा उसको दुनिया में लाया। उसने खुदा से इंतहाई दर्जे पर मोहब्बत की, और इंतहाई दर्जे पर बनी नौ की हमदर्दी में उसकी जान गुदाज हुई। इसलिए खुदा ने, जो उसके दिल के राज का वाकिफ था, उसको तमाम अंबिया और तमाम अवलीन और आखरीन पर फजीलत बख्शी, और उसकी मुरादें उसकी ज़िंदगी में उसको दी। वही है जो सरचश्मा हर एक फैज का है, और वो शख्स जो बग़ैर इकरार फाजा उसके किसी फजीलत का दावा करता है, वो इंसान नहीं बल्कि ज़ुर्रियत शैतान है, क्योंकि हर एक फजीलत की कुंजी उसको दी गई है, और हर एक मार्फत का ख़जाना उसको अता किया गया है। जो उसके ज़रिए से नहीं पाता वो महरूम अज़ल ही है। हम क्या चीज़ हैं और हमारी हकीकत क्या है, हम क्या चीज़ हैं और हमारी हकीकत क्या है। हम काफिर नेमत होंगे अगर इस बात का इकरार न करें कि तौहीद हकीकी हमने इसी नबी के ज़रिए से पाई, और ज़िंदा खुदा की शनाख्त हमें इसी कामिल नबी के ज़रिए से है, और इसके नूर से मिली है, और खुदा के मुकालमात और मुखातबात का शर्फ भी जिससे हम उसका चेहरा देखते हैं इसी बुज़ुर्ग नबी के ज़रिए से हमें मुयस्सर आया है। حضرت مسیح موعود علیہ الصلوۃ والسلام کا یہ اقتباس ایک ایسی روحانی اور عظیم آسمانی زبان میں اپنے مطلب کو بیان کر رہا ہے کہ اس کو اس میں مضمون میں ڈوب کر آپ اس کو پڑھیں تو لمحہ لمحہ آپ کے دل کی کیفیت تبدیل ہوتی چلی جائے گی. یوں معلوم ہوتا ہے کہ اس کلام کے ساتھ خدا دل میں اتر رہا ہے. آن حضرت صلی اللہ علیہ وآلہ وسلم کا عرفان اس مضمون کو پڑھنے کے بعد ان معنوں میں نصیب ہوتا ہے کہ گویا آپ کے عرفان کے ساتھ ہی خدا کا عرفان نصیب ہو رہا ہے, اور خدا کے عرفان کو حق کی دولت کو پانے کے لیے یہی ایک فرماروا رسول ہے جس کے خزانے سے آپ حقیقت میں خدا کا عرفان پا سکتے ہیں. مگر پہلے اس نبی کا عرفان پانا ضروری ہے. فرماتے ہیں وہ توحید جو دنیا سے گم ہو چکی تھی وہی ایک پہلوان ہے جو دوبارہ اس کو دنیا میں لایا. سوال یہ ہے کہ توحید کے ساتھ پہلوانی کا کیا تعلق ہے؟ انسان سوچ سکتا ہے کہ مضمون تو توحید کا بیان ہو رہا ہے, یہاں کچھ اور ذکر چاہیے تھا. ایسا صوفی منش انسان, ایسا عارف باللہ اس کو دوبارہ دنیا میں لایا. مگر حقیقت یہ ہے کہ توحید کو دنیا میں قائم کرنا ایک عظیم پہلوانی کا تقاضا کرتا ہے. وہ جری اللہ ہی ہے جو توحید کو دنیا میں قائم کر سکتا ہے. اپنے نفس سے لڑنے کے لیے بھی جتنی پہلوانی کی ضرورت ہے وہی انسان کو میسر نہیں آتی. اپنے نفس میں توحید کو جاری کرنے کے لیے جتنی غیر معمولی طاقت کی ضرورت ہے وہی انسان کو میسر نہیں آتی. اس لیے کوئی شخص تو اپنے وجود کو اندرونے کو بھی موحد نہیں بنا سکتا, اس لیے کہ اس میں وہ طاقتیں نہیں ہیں جن طاقتوں کے ساتھ مسلسل لڑائی کر کے غیر اللہ کے اس سے تعلق رکھنے والی ہر قوت کو مغلوب کرنا پڑتا ہے. بس لفظ پہلوان یہاں یوں معلوم ہوتا ہے جیسے حضرت مسیح موعود علیہ السلام کے دل پر الہام ہوا تھا, کیونکہ لفظ پہلوان ہی در حقیقت اس مضمون کو خوب کھولتا اور بڑی شان کے ساتھ بیان کرتا ہے کہ غیر معمولی جد و جہد کرنی پڑی ہے آپ کو, غیر معمولی طاقت اور شان کے ساتھ آپ نے غیر اللہ کا مقابلہ کیا ہے اور تب کہیں جا کر توحید کو دنیا میں نافذ کیا ہے. جیسا کہ میں پہلے بھی خطبات میں ذکر کر چکا ہوں, آپ بعض چھوٹی چھوٹی باتوں میں بھی موحد بننے کے لیے اپنے نفس سے لڑائی شروع کر کے دیکھیں تو آپ کو معلوم ہوگا کہ نفس کو زیر کرنا کتنا مشکل کام ہے. در حقیقت پاک دامنی کے لیے انسان کی جد و جہد توحید کے لیے جد و جہد کا ہی دوسرا نام ہے. موحد ہی ہے جو ہر پہلو سے یک رنگ اور پاک دامن ہوا کرتا ہے, اور اس پہلو سے بڑے بڑے پارساؤں کو بھی دیکھیں تو ان کے دامن بھی داغدار دکھائی دیں گے, کیونکہ نفس کی کمزوریاں جگہ جگہ انسان کی راہ میں حائل ہو جاتی ہیں اور گناہ کے چھینٹوں سے انسان کا دامن داغدار ہوتا رہتا ہے. ہاں ایک وجود تھا, حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا وجود, جنہوں نے خود اپنے متعلق فرمایا کہ شیطان تو میری رگوں پہ میں بھی دوڑنے والا ہے جیسا کہ ہر انسان کے لیے مقدر کیا گیا ہے, مگر میرا شیطان مسلمان ہو چکا ہے. شیطان مسلمان ہو گیا اس کا مطلب یہ ہے کہ نفس کی ہر باغیانہ طاقت کو آپ نے زیر کر لیا, ہر بدی کی تحریک کرنے والے جذبے کو آپ نے لگام دے دی, اور ایک ایسے پاک وجود کے طور پر ابھرے جس کے نفس سے غیر اللہ کی طرف کوئی تحریک نہیں ہوتی تھی, بدی کا کوئی محرک بھی دل میں باقی نہیں چھوڑا. اسے پہلوانی کہتے ہیں, اور یہ پہلوانی پہلے اپنے نفس کو زیر کرتی ہے پھر غیروں کو زیر کرنے کی طاقت عطا ہوتی ہے. تو حضرت مسیح موعود علیہ السلام فرماتے ہیں وہ توحید جو دنیا سے گم ہو چکی تھی آپ نے دنیا میں اس کو قائم فرمایا ہے, وہی ایک پہلوان ہے جو دوبارہ اس کو دنیا میں لایا. اور یہ کیسے لایا؟ اس نے خدا سے انتہائی درجے پر محبت کی اور انتہائی درجے پر بنی نو کی ہمدردی میں اس کی جان گداز ہوئی. توحید کے نتیجے میں اللہ کی محبت درجہ کمال کو پہنچتی ہے. کیونکہ جب غیر باقی نہ رہے, ایک ہی نقش ہو, حسین نقش, اور وہ خدا کی ذات کا نقش ہو, تو کسی اور سے محبت رہ ہی نہیں سکتی. لیکن ایک اور قسم کی محبت تمام بنی نوع انسان سے ہو جاتی ہے, اور وہ خدا کے واسطے سے ہے. جو محبوب ہو اس کو جو چیز پیاری لگتی ہے وہ محبت کرنے والے کو بھی پیاری لگنے لگتی ہے. اور یہی وہ مضمون ہے جو حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی ذات میں کامل شان کے ساتھ جلوہ گر ہوا. حضرت مسیح موعود علیہ السلام فرماتے ہیں, اس نے انتہائی درجے پر اللہ تعالیٰ سے محبت کی, اور جتنی وہ محبت بڑھی اسی قدر خدا کی مخلوق سے بھی محبت پیدا ہوئی. اور خدا کی مخلوق سے محبت کسی ذاتی تعلق یا دل کی نرمی کے نتیجے میں نہیں تھی, بلکہ عشق الہی کے نتیجے میں تھی. اور یہ وہ محبت ہے جس کے نتیجے میں انسان کو عظیم قربانیوں کی توفیق ملتی ہے. ورنہ عام طور پر انسانی ہمدردی کا جذبہ دوسری قوموں میں بھی آپ کو دکھائی دے گا, لیکن جہاں ان لوگوں سے نفرت کا سلوک کیا جائے, ان کے احسان کو قبول کرنے کی بجائے ان پر پتھر برسائے جائیں, وہاں وہ سب محبتیں اٹھ جاتی ہیں, ان کا کچھ بھی وجود باقی نہیں رہتا. انسان پھر پتھر کا جواب پتھر سے دینے لگتا ہے, گالی کا جواب گالی سے دینے لگتا ہے. مگر اگر محبت بنی نوع انسان کے منہ کی محبت نہ ہو, بلکہ خدا کی وجہ کی محبت ہو, خدا کے چہرے کی محبت ہو, اور خدا کی خاطر اس کی مخلوق سے محبت کی جائے, کہ وہ مخلوق جیسا بھی اس سے کسی محبت کرنے والے سے سلوک کرے اس کی محبت کا منہ نہیں پھیر سکتی, ناممکن ہو جاتا ہے. بس حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے جس درجے پر بنی نوع انسان سے ہمدردی کی ہے اور ان کی خاطر آپ کی جان گداز ہوئی ہے, اس کی مثال آپ کو دنیا میں اور کہیں دکھائی نہیں دے گی. کیونکہ اس شان سے اللہ تعالیٰ کی محبت کرنے والا وجود اور کوئی پیدا نہ ہوا, حالانکہ تمام انبیاء خدائی سے محبت کے نتیجے میں ایک نیا وجود پکڑتے ہیں, اور تمام انبیاء کی محبت بنی نوع انسان سے خدا کے واسطے سے ہی ہوتی ہے. اس بات کو اچھی طرح ذہن نشین کر لیں کہ اس معاملے میں رسول اکرم صلی اللہ علیہ وآلہ وسلم استثناء نہیں ہیں. حضرت مسیح موعود علیہ السلام یہ نہیں فرما رہا ہے کہ صرف حضرت محمد رسول اللہ کو خدا کی خاطر بنی نوع انسان سے محبت ہوئی, یہ فرما رہے ہیں کہ آپ کو خدا سے اتنی محبت ہوئی کہ خدا کی تمام مخلوق سے محبت ہو گئی. جو کچھ خدا نے پیدا کیا, خدا کی محبت کا رحم کا کرشمہ اس مخلوق کے لیے بھی آپ کے دل میں جلوہ گر ہوا اور اس وجود کی محبت میں تبدیل ہوتا رہا. یہ وہ مضمون ہے کہ اس پہلو سے دنیا میں آپ کو کہیں نہیں کوئی اور نبی ایسا دکھائی نہیں دے گا. اس کا ثبوت یہ ہے کہ جتنے دنیا کے انبیاء آئے ہیں وہ سب قومی بھی تھے اور زمانے کے لحاظ سے وقتی بھی تھے, اور جتنا چاہیں آپ انبیاء کی براہ راست تعلیم میں تلاش کر کے دیکھ لیں, تمام بنی نوع انسان کی محبت کا ذکر آپ کو وہاں نہیں ملے گا. صرف حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم ہیں جن کے ذکر میں قرآن کریم بارہا یہ مضمون بیان فرماتا ہے کہ تمام مخلوقات سے آپ کو تعلق تھا, تمام بنی نوع انسان کے لیے آپ رحمت تھے, اور ہر ایک ذات کے لیے آپ کے دل میں رافت پائی جاتی تھی. بس حضرت مسیح موعود علیہ السلام جو بلند دعاوی کرتے ہیں ساتھ ساتھ ان کے دلائل بھی پیش کرتے چلے جاتے ہیں. اب ہم وہ ہیں جو حضرت محمد رسول اللہ کی طرف منسوب ہونے والے ہیں. ہم نے بھی یہ سال عالمی خدمت سال خدمت خلق کا سال منانے کا فیصلہ کیا ہے. میں آپ کو یہ سمجھانا چاہتا ہوں کہ یہ سال کس رنگ میں منایا جائے گا اور کس رنگ میں یہ سال منانے کا حق ادا ہو سکتا ہے. صرف ایک ہی رنگ ہے, وہ محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا رنگ ہے. وہ رنگ اختیار کریں, اپنے وجود سے دورنگی دور کر دیں, خدا تعالیٰ کی محبت میں فنا ہوں, اور جس مخلوق سے محبت کریں خدا کی محبت کی خاطر کریں, اور خدا کی محبت کے جذبے سے مجبور ہو کر کریں. خاطر کا لفظ نسبتاً نرم ہے، کیونکہ جب انسان کہتا ہے اس کی خاطر کرو تو اس میں کچھ کوشش، کچھ جد و جہد، کچھ تکلف پایا جاتا ہے. بعض دفعہ ایک فقیر مانگتا ہے اور جو صاحب خانہ ہے اس کا دل نہیں چاہتا اس کو دینے کو، تو کہتا ہے اچھا اپنے بچوں کی خاطر، اپنی بیوی کی خاطر، اپنے پیاروں کی خاطر. تو خاطر کہہ کہہ کے اس کے ایسے دل کو پسوانے کی کوشش کرتا ہے جس کے دل سے اس کے لیے کوئی رحم نہیں ابل رہا ہوتا، کوئی اس کے دل میں رحم کا جذبہ خود بخود پیدا نہیں ہوتا. مگر خدا کی محبت میں جب آپ کی بنی نوع انسان سے محبت کرتے ہیں تو خاطر کا لفظ بیچ میں سے اٹھ جاتا ہے. خدا کی محبت کا تبھی تقاضا ہے کہ آپ بنی نوع انسان سے محبت کریں. کسی انسان سے پیار سچا ہو تو اس کے پیاروں کو ویسے ہی ان کو دیکھ کے پیار آتا ہے. میں نے پہلے بھی بارہا ذکر کیا ہے، حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے صحابہ کو ہم نے قادیان کے زمانے میں بچپن میں دیکھا ہوا ہے. وہ باتیں جو اس وقت سمجھ نہیں آتی تھیں اب سمجھ آتی ہیں. وہ مشرک نہیں تھے، بڑے موحد صحابہ تھے اور توحید کے مضمون کو خوب سمجھتے تھے، لیکن ان سے مسیح موعود علیہ السلام کا مسیح موعود سے ان کا تعلق محض نظریاتی تعلق نہیں تھا، گہرا قلبی تعلق تھا اور عشق کی حد تک تھا. اسی لیے جب حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے خاندان کے بچوں کو دیکھتے تھے جن کا خونی رشتہ تھا تو بڑھ کر ان سے پیار کرتے، اور بعض صحابہ زبردستی ہمارا ہاتھ پکڑ کر گھسیٹ کر چوم لیا کرتے تھے. اور بچپن میں مجھے یاد ہے اتنی شرمندگی ہوتی تھی کہ دل چاہتا تھا کہ زمین میں انسان گڑ جائے، اور کچھ پیش نہیں جاتی تھی کیونکہ ان کی بزرگی کا تقاضا تھا کہ ضرور سے زیادہ ان سے زور آزمائی نہ کی جائے. وہ کھینچ کھانچ کے آخر ہاتھ کو پیار کر ہی لیا کرتے تھے. اس وقت پوری طرح یہ مضمون واضح نہیں ہوا کہ ہم کیا ہیں، ہماری حقیقت کیا ہے. یہ اتنے بڑے بڑے بزرگ حضرت مسیح موعود علیہ السلام کے فیض یافتہ لوگ، یہ ہم جیسوں کے ہاتھ چوم رہے ہیں. بعد میں سمجھ آئی کہ یہ محبت کا کرشمہ تھا. حضرت مسیح موعود علیہ السلام کی محبت ان لوگوں کی محبت میں از خود تبدیل ہوتی تھی جن کا مسیح موعود علیہ السلام سے کوئی تعلق تھا. ایسے واقعات ہوئے انگلستان میں بھی کہ کسی انگریز نے پوچھا، میرے ساتھ بھی یہ واقعہ ہوا ہے، ایک انگریز نے مجھ سے پوچھا کہ تم نے حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے صحابہ سے مصافحہ کیا ہوا ہے؟ میں نے کہا ہاں کیا ہوا ہے. میرا ہاتھ دونوں ہاتھوں سے پکڑا اور چوم لیا کہ میں اس ہاتھ کو چومنا چاہتا ہوں جس نے مسیح موعود علیہ الصلوۃ والسلام کے ہاتھوں کے صحابہ کے ہاتھ کو پکڑا ہوا ہے. تو یہ محبت کی باتیں ہیں. محبت ہی کے نتیجے میں یہ دیوانگی، یہ شوق پیدا ہوتی ہے، اور اسی کے نتیجے میں عظیم خدمتوں کی توفیق بخشی جاتی ہے. بس بنی نوع انسان کی محبت اگر کسی کی خاطر کریں گے، یعنی خاطر کا لفظ بیچ میں لائیں گے، تو کچھ تکلف پایا جائے گا. حضرت رسول اکرم صلی اللہ علیہ وسلم کا جو نقشہ مسیح موعود علیہ السلام کھینچ رہے ہیں وہ یہ ہے کہ خدا کے ایسے عاشق ہوئے کہ اس کے نتیجے میں تباً از خود بنی نوع انسان کی محبت آپ کے سینے میں جوش مارنے لگی، اور ناممکن ہو گیا آپ کے لیے کہ خدا کی مخلوق سے محبت نہ کریں. بس یہ وہ مضمون ہے جس کو اپنے نفسوں میں جاری کریں گے تو آپ خدمت خلق کا حق ادا کرنے کے اہل ہوں گے. پھر یہ خیال نہیں رہے گا کہ ہم جن کی خدمت کرتے ہیں وہ نسل پرستی کے جذبے سے مجبور ہو کر ہمیں پتھر مارتے ہیں، ہمارے گھروں کو جلاتے ہیں، ہم کیوں ان کے ساتھ ایسے تعلقات رکھیں. یہ سارے جو دوری بودھ کے فاصلے ہیں یہ سب مٹ جاتے ہیں. یہ سارے نفرتوں کے ذریعے معدوم ہوتے چلے جاتے ہیں. اور انسان محبت کرتا ہے اللہ کی خاطر، خدا کے چہرے کے لیے، خدا کی مخلوق کے چہرے پیارے لگنے لگتے ہیں، اور اس کے نتیجے میں جو کچھ کوئی کسی انسان پر زیادتی ہو، کسی قسم کے مظالم ہوں، ان سے قطع نظر وہ ان کے لیے دعائیں کرتا اور ان کی بہبود کے لیے ہمیشہ کوشاں رہتا ہے. یہی وجہ ہے کہ میں نے ہمیشہ ان قوموں کے لیے بھی دعا کی تحریک کی ہے جنہوں نے جماعت پر بڑے بڑے مظالم کیے ہیں. بعض دفعہ جب پاکستان میں یہ مظالم حد سے بڑھتے رہے، جیسا کہ اب بہت بڑا ظلم یہ ہوا ہے कि वहाँ की अदालत आलिया ने भी ऐसा इंसाफ का खून किया है कि दुनिया में अदलिया कार्रवाई में शायद इससे बड़ा इंसाफ का खून कभी ना किया गया हो। मैं फिर भी जमात को पाकिस्तान के लिए और पाकिस्तान के मुसलमानों के लिए दुआ की तहरीक करता हूँ। बाज़ दफ़ा बहुत सख्त एहतजाज के ख़त भी मिले कि कुछ तो कभी बददुआ भी कर दें, कुछ तो हमारे दिल ठंडे हों, कुछ तो खुदा अपने जलाल का जलवा दिखाए, हमें भी पता लगे कि ये दुश्मन होते कौन हैं। लेकिन बावजूद इसके कि इंतहाई दुख पहुंचता है इन जुल्मों से, मैं मजबूर कर देता हूं अपने आप को कि मैं इनके लिए बददुआ ना करूं, क्योंकि अगर मैं इनके लिए बददुआ करूंगा तो मुझे डर है कि हज़रत मोहम्मद रसूलुल्लाह के कदमों से मेरा वैसा ताल्लुक़ कायम नहीं रहेगा जैसा मैं चाहता हूँ। क्योंकि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने इंतहाई दुखों के वक्त भी, इंतहाई मुसीबत के वक्त भी, जबकि खुदा का गज़ब आपके दुश्मनों पर चमकने के लिए तैयार खड़ा था, जैसे बिजली चमकती है किसी को भस्म करने के लिए, ऐसी कैफियत थी। मगर जब खुदा के फरिश्तों ने आपसे सवाल किया तो आपने यही फरमाया कि नहीं, ये जानते नहीं हैं, मैं इनकी तबाही की दुआ नहीं करूँगा, मैं इनकी हदायत की दुआ करूँगा। बस ये है खिदमत खल्क का मज़मून, जिसे आप तौहीद से समझ सकते हैं। जब आप मुवाहिद बनेंगे तो समझने की बात नहीं रहेगी, अज खुद ये मज़मून आपके दिल में फितरत सानिया बनकर उठेगा और आपके खून में जारी हो जाएगा, आपकी रगो पै में सराहत कर जाएगा, आपकी फितरत सानिया बन जाएगा। इसके सवाब के लिए चारा नहीं रहेगा। आप ऐसे इंसान बनेंगे कि अपने पर जुल्म करने वालों की खैरखाही चाहेंगे। इस जज्बे के साथ आप बनी नौ इंसान को मवाहिद बनाने की तैयारी करें, और इसका कुछ हिस्सा जैसा कि मैंने बयान किया है, मैं इंशाल्लाह बाद में आपके सामने रखूंगा। फिर फरमाते हैं, इंतहाई दर्जे पर बनी नौ की हमदर्दी में उसकी जान गुदाज हुई, इसलिए खुदा ने जो उसके दिल के राज का वाकिफ था उसको तमाम अंबिया और तमाम अवलीन व आखरीन पर फजीलत बख्शी। हज़रत मसीह मौऊद अलैहिस्सलाम के कलाम को पढ़कर रूह वज्द में आ जाती है। एक एक फिक्रे में ऐसे ऐसे अजीम मोती जड़े हुए हैं कि इंसान दंग रह जाता है, वो कैसा कलम था, कैसी तहरीर थी। सुल्तानुल कलम का खिताब जो आपको मिला है, ये तो इससे बढ़कर कोई तसव्वुर नहीं इंसान कर सकता कि खुदा किसी को सुल्तानुल कलम करार दे दे। और मसीह मौऊद अलैहिस्सलाम की तहरीर को गौर से पढ़ें तो फिर आपको समझ आएगी कि ऐसा सुल्तानुल कलम है कि इसकी तहरीर को समझने के लिए भी इंसान को गैर मामूली तवज्जो और मेहनत और अपनी नज़र और दिल को सहल करने की ज़रूरत पेश आती है। फरमाते हैं, खुदा जो उसके दिल के राज का वाकिफ था उसने उसको तमाम अंबिया और तमाम अवलीन आखरीन पर फजीलत बख्शी है। तौहीद का दावा काफ़ी नहीं है, तौहीद के लिए खिदमात जो दुनिया को दिखाई देती हैं वो भी काफ़ी नहीं है। असल बात यह है कि तौहीद दिल के अंदर कितनी गहराई से फूटी है, और तौहीद के नतीजे में इंसान का वजूद कहाँ तक मुतासर हुआ है। हज़रत मसीह मौऊद अलैहिस्सलाम ने यह नुक्ता उठाया है कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम को जो खुदा ने सब अंबिया पर अव्वलीन और आखरीन पर फजीलत बख्शी थी, इसकी वजह यह थी कि खुदा ताला आपके दिल के राजों की गहराई से वाकिफ था और उनकी कुना तक खुदा की नज़र थी, जानता था कि तौहीद कभी किसी के दिल में इस गहराई के साथ पैवस्ता नहीं हुई, और इस तरह किसी का दिल कभी खुदा की मोहब्बत में खालिस नहीं हुआ जैसा कि हज़रत अक़दस मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तौफीक मिली। बस दिल पर निगाह करके आपको फजीलत बख्शी गई है, महज ज़ाहिरी कामों को देख कर नहीं। फिर फरमाते हैं, जब फजीलत बख्शी तो क्या हुआ, उसकी मुरादें उसकी ज़िंदगी में उसको दी। वही है जो सरचश्मा हर फैज़ का है, और वो शख्स जो बग़ैर इकरार एफाज़ा उसके किसी फजीलत का दावा करता है वो इंसान नहीं है बल्कि ज़ुर्रियत शैतान है। जब खुदा ने फैज़ की सारी कुंजियाँ मोहम्मद रसूलुल्लाह को थमा दी तो मोहम्मद रसूलुल्लाह से ताल्लुक़ तोड़कर किसी और से फैज़ हासिल करने की कोशिश करना गैरुल्लाह से फैज़ हासिल करने की कोशिश करने के मुतरादिफ़ है। یہ لفظ بہت سخت ہے، وہ ذریت شیطان ہے، لیکن جب آپ اس مضمون کو گہرائی میں اتر کر دیکھیں گے تو اس کے سوا کوئی چارہ نہیں ہے کہ ایسے شخص کو ذریت شیطان سمجھا جائے. اگر اللہ تعالیٰ نے اپنے فیضان کی تمام کنجیاں کسی وجود کو تھما دی ہوں تو اس سے ہٹ کر کسی اور سے فیض طلب کرنے والا غیر اللہ سے فیض طلب کرتا ہے. یہاں آن حضرت صلی اللہ علیہ وآلہ وسلم کے مواحد کامل ہونے کا ایک ایسا عظیم نقشہ کھینچا گیا ہے کہ جب سے دنیا بنی ہے میرے خیال میں کبھی کسی نے کسی کے مواحد کامل ہونے کا ایسا حسین اور سچا نقشہ نہیں کھینچا. یعنی خدا کی توحید میں محمد رسول اللہ کی توحید مدغم ہو گئی، اور اس طرح آپ نے اپنی ذات کو خدا کی ذات کے ساتھ ہم رنگ کر لیا کہ خدا کی تمام صفات آپ کی ذات میں جلوہ گر ہوئیں، اور آپ کو چھوڑ کر دیگر صفات سے فیض پانا ایسا ہی ہے جیسے شیطان سے فیض پانا ہو. یہی وہ مضمون ہے جس کو قرآن کریم ایک دوسرے رنگ میں یوں بیان فرماتا ہے، وما رمیتا اذ رمیتا ولکن اللہ رما. پھر فرماتا ہے وہ جو بیت کا مضمون ہے، انما یبایعون اللہ ید اللہ فوق ایدیہم، کہ محمد رسول اللہ نے جب وہ مٹھی کنکریوں کی مٹھی کفار کی طرف پھینکی، فرمایا ما رمیتا، تو نے نہیں پھینکی، وہ مٹھی تیری نہیں تھی، اذ رمیتا، حالانکہ تو نے پھینکی تھی مگر وہ خدا کی مٹھی تھی، ولکن اللہ رما، اللہ نے وہ چلائی تھی. پھر فرمایا یہ جو مومن تیری بیعت کر رہے ہیں، تیری بیعت نہیں کر رہے، اللہ کی بیعت کر رہے ہیں، تیرا ہاتھ ان کے ہاتھ پر ہے لیکن ید اللہ فوق ایدی، یہ اللہ کا ہاتھ ہے جو ان کے ہاتھ پر ہے. کسی وجود کا متابعت میں، غلامی میں اپنے آقا سے کامل ادغام، یہ بھی ایک توحید کا منظر پیش کرتا ہے. غیر اللہ کی نفی تو انسان کرتا ہی ہے، ہر وہ واحد کرنے کی کوشش کرتا ہے، لیکن اس کا آخری مقام یہ ہے جو میں آپ کو سمجھانا چاہتا ہوں کہ اپنے وجود کو نفی کر دی جائے اور کلیتاً اپنے وجود کو مٹا دیا جائے تاکہ صرف ایک ہی وجود یعنی اللہ کا وجود باقی رہے. یہ وہ مضمون ہے جو حضرت محمد مسیح موعود علیہ الصلوۃ والسلام بیان فرما رہے ہیں جب محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے اپنے وجود کو کلیتاً مٹا ڈالا اور صرف خدا کا وجود باقی رہا. تو آپ کو نظر انداز کر کے کسی اور سے فیض پانا ایسے ہی ہے جیسے خدا کے سوا خدا کے یہ مقابل پر بنائے ہوئے جھوٹے بتوں سے فیض پانے کی کوشش کی جائے. تبھی فرماتے ہیں وہ ذریت شیطان ہے، کیونکہ ہر ایک فضیلت کی کنجی اس کو دی گئی ہے اور ہر ایک معرفت کا خزانہ اس کو عطا کیا گیا ہے. جو اس کے ذریعے سے نہیں پاتا وہ محروم ازل ہی ہے. ہم کیا چیز ہیں؟ پھر اپنے آپ کو فرماتے ہیں ہم کیا چیز ہیں اور ہماری حقیقت کیا ہے. یہاں حضرت مسیح موعود علیہ الصلوۃ والسلام کا تعلق حضرت محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے بالکل ویسا بن جاتا ہے جیسے حضرت محمد رسول اللہ کا خدا سے تعلق قائم ہوا، جیسے خدا کے ساتھ اپنے تعلق میں اپنے وجود کو مٹا ڈالا اور وہ تعلق تام ہو گیا اور گویا ایک ہی وجود بن گیا. اسی طرح حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے حضرت محمد رسول اللہ کی محبت میں اپنے وجود کو کلیتاً مٹا ڈالا. بس جہاں وہ مضمون بیان شروع کیا وہاں مان اس طرف خیال چلا گیا کہ میں بھی تو ہوں جو محمد رسول اللہ کی باتیں کرتا ہوں، مگر میں کیا ہوں، مجھے تم مٹا ہوا سمجھو، میرے وجود کو کچھ تو تسلیم کرو، میں تو صرف وہی ہوں جو محمد رسول اللہ ہیں اور محمد رسول اللہ نے مجھے بنا ڈالا ہے، اس کے سوا میری کوئی بھی حقیقت باقی نہیں ہے. پھر فرماتے ہیں کہ اس کے بعد فرماتے ہیں کہ اس کے نتیجے میں پھر ایک علامت ظاہر ہونی چاہیے، وہ ہے زندہ خدا کی شناخت اور اللہ تعالیٰ کی تائیدی معجزات جو ایسے بندے کے حق میں از خود جاری و ساری ہو جاتے ہیں، ایک بہتے ہوئے چشمے کی طرح اس کا ساتھ دیتے ہیں اور پھر اس کے مرنے کے بعد بھی جاری رہتے ہیں. بس جتنا بڑا مواحد ہوگا اتنا ہی زیادہ اس کی زندگی میں اس کے تائید میں اللہ تعالیٰ کے نشان ظاہر ہوں گے، اور جتنا بڑا مواعد ہوگا اتنا ہی خدا تعالیٰ کے نشانات اس کے بعد ہمیشہ باقی اور جاری و ساری رہیں گے. یہ وہی مضمون ہے کہ خدا کی مکانیت اور زمانیت کے لحاظ سے توحید کا اقرار کرنا, نہ مکان میں اس جیسا کوئی ہو نہ زمانے میں اس جیسا کوئی ہو. جب آپ زمانے میں بھی خدا کو واحد و لا شریک مان جاتے ہیں, ہر زمانے کا خدا ایک ہی رہتا ہے, تو آپ کے مرنے کے بعد آپ کا زمانہ مٹ نہیں جاتا بلکہ خدا کے زمانے میں آپ کا زمانہ جاری ہو جاتا ہے. اور یہی واقعہ ہے جو حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم کے جاری و ساری زندہ معجزات کی صورت میں ہمارے سامنے ظاہر ہوا, اور یہی مضمون ہے جو مسیح موعود علیہ السلام بیان فرما رہے ہیں. پھر فرماتے ہیں اس کی توحید زمین پر پھیلانے کے لیے اپنی تمام طاقت سے کوشش کرو اور اس کے بندوں پر رحم کرو اور ان پر زبان یا ہاتھ یا کسی تدبیر سے ظلم نہ کرو اور مخلوق کی بھلائی کے لیے کوشش کرتے رہو اور کسی پر تکبر نہ کرو, گو اپنا ماتحت ہو اور کسی کو گالی مت دو گو وہ گالی دیتا ہو, غریب اور حلیم اور نیک نیت اور مخلوق کے ہمدرد بن جاؤ تا قبول کیے جاؤ. کشتی نو روحانی خزائن جلد 19 صفحہ 11. اس اقتباس پر میں آج کا خطبے کا مضمون ختم کرتا ہوں. جو کچھ آپ کے سامنے آ حضرت صلی اللہ علیہ وسلم کی سیرت کے طور پر حضرت مسیح موعود علیہ السلام کے مقدس الفاظ میں میں نے پیش کیا ہے, اسی کا خلاصہ خود حضرت مسیح موعود علیہ السلام کے الفاظ میں یہ پیش کر رہا ہوں. یہ وہ سیرت ہے جو حضرت مسیح موعود علیہ السلام آپ سب کی ذات میں جاری ہوتا دیکھنا چاہتے ہیں. ان باتوں کو آپ اپنا لیں, یہ آپ کے وجود کا لازمی اور دائمی حصہ بن جائیں, تو پھر یقین کریں کہ آپ کا حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم سے ایک ایسا گہرا اٹوٹ تعلق قائم ہو جائے گا جو تعلق لازماً الہی تعلق میں تبدیل ہوگا, کیونکہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کی ذات سے کوئی تعلق آپ کی ذات پر ٹھہرتا نہیں بلکہ آپ دروازے کی طرح بن جاتے ہیں جہاں سے وہ تعلق گزر کر خدا تک پہنچتا ہے. آپ کے وجود کے مٹنے کا ایک یہ بھی مفہوم ہے جسے آپ ہمیشہ پیش نظر رکھیں. وہ لوگ جو خدا کی خاطر اپنے وجود کو مٹاتے ہیں, جب ان سے تعلق بڑھتا ہے تو وہ شرک نہیں پھیلاتا بلکہ ایسے سچے موحدین کے ساتھ تعلق از خود خدا سے تعلق میں تبدیل ہوتا رہتا ہے, کیونکہ محمد رسول اللہ سے آپ کا تعلق آپ کی توحید کی بنا پر ہے, اس لیے لازماً ہر محبت کا رشتہ الہی محبت کے رشتوں میں تبدیل ہوگا. اور یہ مضمون ہے جس کو حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے مختلف وقتوں میں مختلف طریق پر ہمیں سمجھانے کی کوشش کی. اسے خوب اچھی طرح سمجھ کر توحید پر قائم ہوں اور غیر اللہ کی نفی شروع کریں. غیر اللہ کی نفی سے متعلق انشاءاللہ میں آئندہ خطبات کے سلسلے میں کچھ باتیں آپ کے سامنے رکھوں گا. میں ایک دفعہ پھر اس مضمون کو دہراتا ہوں جو توقعات مسیح موعود علیہ السلام کو آپ سے وابستہ ہیں, لیکن یاد رکھیں مسیح موعود بھی محمد رسول اللہ کی طرح موحد تھے. آپ ہی کی غلامی میں آپ کو توحید کا فیض عطا ہوا. آپ کو حضرت مسیح موعود علیہ السلام کو آپ سے امیدیں وابستہ ہیں ان معنوں میں کہ آپ کی ذات سے توقعات ہیں, لیکن آپ کا حضرت مسیح موعود علیہ السلام کا مقصد کا انحصار آپ پر نہیں ہے. اگر آپ نے ان امیدوں پر پورا اترتے ہوئے اس پیغام کو آگے بڑھایا تو آپ خوش نصیب ہوں گے, لیکن اگر آپ سے جو امیدیں وابستہ کی گئی ہیں ان امیدوں کو آپ نے سچا نہ ثابت کیا تو مسیح موعود علیہ السلام سے جو خدا نے وعدے کیے ہیں وہ پھر بھی پورے ہوں گے. میں نہیں ہوں گا, آپ نہیں ہوں گے, ہم سب بھی خدا نخواستہ نعوذ باللہ اگر ان امیدوں پر پورا نہ اتریں تو خدا اور وجود پیدا کر دے گا, کیونکہ توحید کامل کا یہ مطلب ہے کہ انسان سے جو امیدیں وابستہ کی جاتی ہیں ان پر انحصار نہیں ہوتا. کبھی کسی نبی نے کسی انسان پر ایمانوں میں انحصار نہیں کیا. حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم کے جو انصار تھے ان پر इनहिसार नहीं था, इसलिए उनका मोहम्मद रसूलल्लाह पर एहसान कोई नहीं था। और इस मजमून को खूब अच्छी तरह समझ जाएं तो फिर आपको यह पता लगेगा कि आप मदद आप कर रहे हैं लेकिन एहसान आप पर हो रहा है, क्योंकि वो शख्स जिसकी मदद का कोई मोहताज हो वो जब किसी की मदद करता है तो उस पर एहसान करता है, मगर ऐसा शख्स जब किसी की मदद करता है जो उसकी मदद का मोहताज ना हो तो उसका मदद कबूल करना उस पर एहसान हो जाया करता है। बस इन मानों में अच्छी तरह समझ लें कि हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मदद करना और आपके बाद हजरत मसीह मौऊद अलैहि सलाम की मदद करना हरगिज़ किसी मानों में भी आप पर एहसान नहीं, क्योंकि ना मोहम्मद रसूलुल्लाह का पैगाम आपकी मदद का मोहताज है, ना मसीह मौऊद अलैहि सलाम का उस पैगाम को आगे बढ़ाना आपकी मदद का मोहताज है। ये खुदा का काम है, उसने बहरहाल करना है। आपको जो तौफीक अता होती है ये आप पर एहसान है। चुनांचे कुरान करीम ने हज़रत सल्लल्लाहु अलैहि वसल्लम को ये जवाब सिखाया कि वो लोग जो कहते हैं हम इस्लाम कबूल कर चुके हैं हमारे एहसान हैं, उनसे कहो ला तमन्नू तमन्नू अलैया इस्लामकुम, बेवकूफ़ो मुझ पर अपना इस्लाम ना जताया करो, मुझ पर अपने इस्लाम का एहसान न रखो, तुम ममनून एहसान हो जिनको इस्लाम अता हुआ है, हम ममनून एहसान नहीं हैं। एक अमीर की खिदमत में आप कोई छोटा सा तोहफा पेश करें वो मोहताज नहीं होता, वो खुशी से कबूल करता है तो उसका एहसान होता है। बस इन मानों में कभी भी सारी दुनिया का तमाम वजूद भी अगर मोहम्मद रसूलुल्लाह के कामिल खादिम बन जाए तो मोहम्मद रसूलुल्लाह पर एक अदना सा एहसान भी नहीं रख सकते, वो ज़ेरे एहसान होंगे क्योंकि खुदा ने उनको इस काम की तकमील के लिए चुना है। बस आप भी इस मजमून को पेश नज़र रखते हुए खिदमत दीन के हर मैदान में आगे बढ़ें, जितनी आप खिदमत की तौफीक पाएंगे याद रखें उतना ही आप मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और इस ज़माने में आपके आपकी ताईद में उठ खड़े कायम किए जाने वाले इमाम मसीह मौत के ज़ेर एहसान होते चले जाएंगे, उन पर एहसान नहीं कर सकते। बस इसका जवाब क्या है? इसका जवाब है कसर से दुरूद पढ़ें, मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर भी दुरूद पढ़ें और आपकी हकीकी जिस्मानी और रूहानी आल पर भी दुरूद पढ़ते रहें ताकि इन एहसानात का बदला उतारने की कोशिश तमन्ना कम से कम कुछ हद तक पूरी हो जाए। दुरूद के ज़रिए भी आप एहसान नहीं उतार सकते, याद रखें दुरूद के ज़रिए एहसानात का एक शऊर आपके दिल में पैदा होता है जो आपको इज्जत नफ्स अता करता है, और ये एक अजीम शान मजमून है जिसके नतीजे में इंसान के अखलाक सुधरते चले जाते हैं और वो ज़्यादा मोअज़्ज़ज़ होता चला जाता है। बस आखिर पर इस नसीहत के साथ इस खुतबे को ख़त्म करता हूँ कि इन मानों में जिन मानों में मैंने तफसील बयान की है कसरत के साथ खिदमत दीन करें और खिदमत दीन के साथ खिदमत बनी नौ इंसान करें, और बनी नौ इंसान की खिदमत में सबसे अव्वल खिदमत यह है कि उनको खुदा तआला की राह की तरफ बुलाएँ, और जितनी भी खिदमत की तौफीक पाएँ याद रखें कि ये मोहम्मद रसूलुल्लाह का अब्दी एहसान है जो आपकी ज़ात पर है, और उस एहसान का बदला तो आप नहीं चुका सकते, उस एहसान का शऊर ज़िंदा रखने के लिए आप कसर से दुरूद पढ़ा करें, ये दुरूद भी फिर आप पर मज़ीद एहसानात की बारिश बनकर बरसता रहेगा, आपकी और आपकी नस्लों के मुकद्दर संवारता चला जाएगा। खुदा हमें इसकी तौफीक अता फरमाए। बाकी इंशाल्लाह आइंदा जो इख्तितामी खिताब है उसमें ही इस मजमून के सिलसिले में कुछ मज़ीद बातें आपके सामने पेश करूँगा। Alhamdulillah nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayh wa na'udhu billahi min shururi anfusina wa min sayyiati